घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। जनप्रतिनिधि भनेको जनताको साझा सम्पत्ति भएकाले सदैव जनताको निगरानीमा बस्नुपर्ने उपप्रधान तथा रक्षा मन्त्री पोखरेलको भनाई। महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो चरणको मूल नहर निर्माणको काम बजेट अभावले रोकिने अवस्थामा। सुदूरपश्चिममा अझै पनि मागअनुसार मासु, अन्डा तथा दुधको उपलब्धता हुन सकेन। पुल निर्माण भइसक्दा समेत दार्चुलावासी ट्युबबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा। अदालतको स्थगनको आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको प्रधानमन्त्रीको भनाई। बजेट अधिवेशनका क्रममा संसद अवरुद्ध नहुने सभामुखको विश्वास। र बझाङमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा।
नमस्कार।
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है? सकेसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ, नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ। अनि त ऊ पढाइमा अरूभन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षकसँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि, साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ, आउनुहोस् है।
यस्तो बेलामा अभिभावकले घरमा छोराछोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि, हो म्याम?
हो त, अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न थप प्रोत्साहन मिल्छ नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री सुर पोखरेलले जनप्रतिनिधि भनेको जनताको साझा सम्पत्ति भएकाले सदैव जनताको निगरानीमा बस्नुपर्ने बताउनु भएको छ। आज कञ्चनपुरको बेतकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री पोखरेलले जनप्रतिनिधि जनताको साझा सम्पत्ति भएकाले जनताले स्वामित्वको दावी गर्नु स्वाभाविक भएको बताउनु भएको हो। जनप्रतिनिधि भनेका जनताका साझा सम्पत्ति पनि भएकाले जनप्रतिनिधिहरूले जनताका सल्लाह सुझावका आधारमा चल्नुपर्ने उहाँले बताउनुभयो। साथै उहाँले जनप्रतिनिधिहरूले सदैव जनताको निगरानीमा बस्नुपर्ने बताउनुभयो।
जनताबाट निर्वाचित भएका प्रतिनिधिहरू भनेका सधैँभरि जनताको निगरानीमा बस्नुपर्ने व्यक्तिहरू हुन्। जनताको निगरानीमा भोटको बेला मात्रै हात जोडेर जाने कुरो होइन, सधैँभरि जनताको निगरानीमा बस्नको लागि हामीले आफूलाई मञ्जुर गर्नुपर्छ। म यहाँका निर्वाचित साथीहरूलाई भन्न चाहन्छु, जनताको निगरानीमा बस्ने, जनताको आवश्यकता पुरा गर्ने, जनताको सल्लाह र सुझावबाट चल्ने यो काममा हामी कहिले पनि चुक्नु हुँदैन।
यदि जनप्रतिनिधिले आफू जनताको सम्पत्ति हुँ, जनताको निगरानीमा रहेको छु, जनताका सल्लाह सुझावमा चल्नुपर्छ भन्ने बिर्सियो भने त्यो जनप्रतिनिधि एकपटक जनप्रतिनिधि भए पनि त्यसले जनताको विश्वास गुमाउने मन्त्री पोखरेलको भनाइ छ।
जनताबाट निर्वाचित भएका प्रतिनिधिहरूले हामी जनताका प्रतिनिधि हौ भन्ने कुरा बिर्स्यौँ भने, जनताका सम्पत्ति हौ भन्ने बिर्स्यौँ भने, हामी माथि जनताको हक लाग्छ भन्ने कुरा बिर्स्यौँ भने, जनताले सधैँभरि हामी माथि नजर दिएका हुन्छन् भन्ने कुरा बिर्स्यौँ भने त्यो जनप्रतिनिधि एकपटकलाई त होला तर जनताको विश्वास गुमाउँछ, त्यस्तो कुरा कहिले पनि हुनुहुन्न।
साथै उहाँले पर्यटन प्रवर्धन गर्ने अधिकार संविधान तह स्थानीय सरकारलाई प्रदान गरिएकाले विज्ञको सल्लाहमा योजना बनाई स्रोत परिचालन गरी कार्य अगाडि बढाउन सकिने बताउनुभयो। हिजोका दिनमा सरकार मात्र परिवर्तन हुने भए पनि अहिले भने प्रणाली नै फेरिएकाले कानुन निर्माण संरचना निर्माणमा पहिलो वर्ष बितेको बताउँदै उहाँले समृद्ध नेपाल सुखी नेपालीको जग बसेकाले दोस्रो वर्षदेखि विकास निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउने सरकारको योजना रहेको बताउनुभयो। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउने, दैजी पुरा सडकको कार्य अगाडि बढाउने, महाकाली अञ्चल अस्पतालमा चिकित्सकको व्यवस्था गर्ने, विश्वविद्यालयमा विधि र प्रक्रिया सम्मत पदाधिकारीको नियुक्ति गर्ने कार्य र सुक्खा बन्दरगाह निर्माणको कार्य अगाडि बढाउनका लागि सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। जनताले चुनेका जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार कार्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिले निष्ठा र इमान्दारीपूर्वक काम नगरे जनताको विश्वास गुमाउने बताउनु भएको थियो। कार्यक्रममा प्रतिनिधि सभाका सांसद नरबहादुर धामीले अव्यवस्थित बसोबास, निकुञ्ज विस्थापित समस्या समाधानका लागि पटक पटक संसदमा आवाज उठाएको बताउनुभयो। त्यसै गरी पूर्व मन्त्री जयदेव जोशीले सरकारबाट जनताले जुन प्रतिफलको आशा गरेका थिए त्यो नपाएको बताउनुभयो। भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले खुला रूपमा भ्रष्टाचारलाई प्रश्रय दिने हो भने यसको मापदण्ड नै तोकिनुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्काले छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउनका लागि पहल गरिदिन रक्षा मन्त्री पोखरेलसँग आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै बेतकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले यस क्षेत्रका जनप्रतिनिधिहरूको सल्लाह र सुझावका आधारमा काम गरिरहेकाले बेतकोट नगरपालिकाले सम्पन्न गरेका र गरिरहेका विकास निर्माणका कामहरूको विरोध कुनै पक्षबाट पनि नभएको र सबैले साथ दिइरहेको बताउनुभयो। उहाँले भन्नुभयो,
यहाँका जनप्रतिनिधिहरू, मान्य सांसदहरू, सभाका मान्य सांसदजीहरू, संघीय संसदका मान्य सांसदजीहरूको जुन किसिमको नियमित रूपमा हामीले संवाद र छलफलद्वारा हामी अगाडि बढिरहेका छौँ, हाम्रो सम्पत्ति भनेको यही हो। त्यस कारणले यहाँ कुनै राजनीतिक पार्टीले, कुनै संघ संस्थाले यसको नगरपालिकाका बारेमा गलत ढङ्गले टिका टिप्पणी गर्ने कुराहरू, राजनीतिक र पूर्वाग्रह र प्रतिशतपूर्ण व्यवहार कसैले पनि गरेका छैनन्। सबैले हाम्रो विकास निर्माणको प्रक्रियामा, हाम्रा विकासका एजेन्डामा सबै राजनीतिक पार्टीहरूले सहयोग गरेका छन्।
कार्यक्रममा भीमजता नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्व सांसद नन्दसिंह सार्की, नेकपाका केन्द्रीय सदस्य राजेन्द्र रावल र नेपाली काङ्ग्रेसका जिल्ला सभापति हरि बोहरा लगायतले सम्बोधन गरेका थिए। महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो चरणको मूल नहर निर्माणको काम बजेट अभावले रोकिने अवस्थामा पुगेको छ। विक्रमसम्म 2064 सालबाट सुरु भएको महाकाली सिंचाइ आयोजनाको 12 वर्षमा 13 किलोमिटर मूल नहर निर्माण गरे पनि अहिलेसम्म निर्माण कम्पनीले भुक्तानी भने पाउन सकेको छैन। बजेट अभावको कारण निर्माण कम्पनीलाई भुक्तानी दिन नसकिएको महाकाली सिंचाइ तेस्रो चरण आयोजनाका निर्देशक लोकबहादुर थापाले बताउनुभयो। उहाँले आयोजनासँग बजेट सकिएका कारण निर्माण कम्पनीलाई भुक्तानी गर्न नसकिएको स्वीकार गर्नुभयो। बजेट समयमा नआउँदा काममा ढिलाइ का साथै आयोजनाको अवधि पनि लम्बिने देखिएको छ। आयोजनाका निर्देशक थापाले अहिलेसम्म प्रस्तावित बजेटको 25% बजेट मात्रै आएको बताउनुभयो। बजेटका लागि केन्द्रमा माग गरेको बताउँदै निर्देशक थापाले छिट्टै रकम निकासा हुने आश्वासन आफूले पाएको बताउनुभयो। आर्थिक वर्ष 2063-64 सुरु भएको आयोजनाको काम 12 वर्ष बित्दा पनि 7% मात्रै भौतिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ। आयोजनाका लागि आर्थिक वर्ष 2076-77 25 करोड बजेट विनियोजन गरिएको निर्देशक थापाले बताउनुभयो। तर यति रकमले आयोजना सम्पन्न गर्न नसकिने भन्दै समयमा काम सम्पन्न गर्न पर्याप्त बजेट भयो भने 3 वर्षभित्र निर्माण सम्पन्न हुने निर्देशक थापाले जानकारी दिनुभयो। महाकाली सिंचाइ आयोजना तेस्रो चरण अन्तर्गत निर्माण सम्पन्न भएका ब्रह्मदेव क्षेत्रमा 29,000 हेक्टर, दुधरा चाँदनी क्षेत्रमा 35,000 हेक्टर, त्रिभुवन बस्ती क्षेत्रमा 19,620 हेक्टर, मालाखेती क्षेत्रमा 7,490 हेक्टर गरी कैलाली कञ्चनपुरको कुल 33,520 हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। अहिले शारदा ब्यारेजबाट सञ्चालनमा रहेको महाकाली सिँचाइ प्रणालीबाट महेन्द्रनगर तथा बेलडाणी क्षेत्रको करिब 11,600 हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध छ। निर्देशक थापाका अनुसार नेपाल र भारतबीच एकीकृत महाकाली सन्धिमा भारतले टनकपुरदेखि ब्यारेजसम्म नेपाल भारत सीमा भीमदत्त नगरपालिका वडा नम्बर 9 मटेनासम्म 1,200 मिटर नहर निर्माण गर्नुपर्ने हुन्छ। यसका लागि भारतीय पक्षले 18 महिनाभित्र काम सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिसकेको निर्देशक थापाले बताउनुभयो। विक्रमसम्म 2052 साल माघ 29 गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह राव बीच महाकाली सन्धि भएको थियो। सेलिब्रिटी बेसबिखनका कारण र अहिलेको अवस्थाका विषयमा तयार पारिएको यो रिपोर्ट अबको प्रस्तुतिमा।
माइती नेपाल कैलाली धनगढीका अनुसार चालु आर्थिक वर्ष 2075-76 नौ महिनामा तिमनगर नाकाबाट मात्रै 96 जना महिला तथा बालिकाको उद्धार गरिएको छ। चैत्र महिनामा मात्रै 8 जना महिलालाई भारत तथा तेस्रो मुलुक जाँदै गर्दा तिमनगर नाकाबाट उद्धार गरिएको छ। पहिले गरिबी र अशिक्षाका कारण युवतीहरू बेचबिखनमा पर्ने गर्थे भने अहिले शिक्षित र बुझेका युवती पनि छोटो समयमै बढी पैसा कमाउने लोभमा बेचबिखनमा पर्ने गरेको माइती नेपाल कैलालीका प्रमुख प्रमुख शिवचरण चौधरी बताउनुहुन्छ।
चालु आर्थिक वर्षमा चाहिँ हामीले करिब 96 जना महिला तथा बालबालिकालाई चाहिँ हामीले धनगढी नाकाबाट चाहिँ हामीले उद्धार गरेका छौँ र 1 जना नाबालिगलाई चाहिँ हामीले इन्डियाबाट उद्धार गरेका छौँ। गत वर्ष चाहिँ हामीले 119 जना भन्सारबाट उद्धार गरेका थियौँ। बढ्दो क्रममै छ जस्तो हामीले अब बेच्नुको कारण त मुख्य कारण त खुल्ला सिमाना छ होइन, गरिबी बेरोजगारी पनि छ होइन, छोटो समयमा चाहिँ धेरै सम्पत्ति कमाउने लालसाले गर्दा।
माइती नेपाल कैलाली शाखाले गत आर्थिक वर्ष 2074-75 गौरीफन्टा नाका भएर भारततर्फ लैजाँदै गरेका 119 जनाको उद्धार गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो संख्या कम थियो। आर्थिक वर्ष 2073-74 भने 86 जनाको उद्धार गरेको थियो। चेलीबेटी बेचबिखन रोकथामको क्षेत्रमा कैलालीमै कार्यरत अर्को संस्था थ्री एन्जल्स नेपालले पनि चालु आर्थिक वर्षमा 80 जना युवती तथा महिलालाई तिनगर नाकाबाटै उद्धार गरेको छ। थ्री एन्जल नेपाल धनगढी शाखाका प्रमुख वीर बहादुर विक:
अहिलेको यो नाकाबाट के छ भने खुला नाकाको साथसाथै यो नाकाबाट मान्छेहरू इन्डियाबाट बगाइरहेकै हुन्छन् अनि फेरि आफन्तहरूबाटै आफन्तको सापसाभित्र बढी परेको छ। 74-75 हामीसँग 47 जना चाहिँ रेस्क्यु गरेका छौँ हामीले। हाम्रो अनुसन्धानबाट के छ भने अहिले 11-19 वर्षको केटीहरू चाहिँ अहिलेको यो पैसाको हिसाबमा अनि गरिबताको हिसाबमा त्यो गर्दाखेरि चाहिँ एकअर्काको देखा सिकेबाट मैले पनि त्यहाँ पुग्न पाएकै हुन्थ्यो भने पर्लो बल्ने गर्दा।
बेचबिखनमा पर्नेमा 15 वर्षदेखि 20-22 वर्षका युवतीहरू बढिरहेका छन्। गत आर्थिक वर्षमा मात्रै थ्री एन्जल्स नेपालले पनि वैदेशिक रोजगारीका लागि जाने भनेर गौरीफन्टा नाका भएर जान लागेका 38 जनाको उद्धार गरेको थियो। चेलीबेटी बेचबिखन विरुद्ध कार्यरत अर्को संस्था शान्ति पुनस्थापना गृह नेपालले पनि यो आर्थिक वर्षको 9 महिनामा 54 जनालाई उद्धार गरेको छ। माइती नेपाल कैलालीका प्रमुख चौधरी: यसरी तिनगर नाका हुँदै युवतीहरू भारतका दिल्ली बम्बई पुनामा लगेर बेचिने गरेको बताउनुहुन्छ। जबसम्म युवती तथा महिला स्वयंमा शिक्षा सँगै चेतनाको विकास हुँदैन तबसम्म आफन्त र साथीभाइबाटै चेली बेचिने क्रम रोकिन नसक्ने उहाँको भनाइ छ।
छन् तर गुणस्तर शिक्षा चाहिँ छैन होइन, उनीमा चेतना चाहिँ छैन। पढिसकेको ब्याचलर पढ्दै गरेको थुप्रैले हामीले यहाँ बोटो उद्धार गरेका छौँ होइन, सबभन्दा बढी चाहिँ दिल्ली होइन, दिल्लीबाट चाहिँ तेस्रो मुलुक समस्या पर्यो भने मुद्दा पनि दर्ता गर्न नसक्ने अवस्थाका होइन त्यो निमुखका जो हुन्छ।
दलाल व्यक्तिका नजिकैको हुने भएकाले भारत जान परे पनि बुझेर जान पर्ने उहाँ बताउनुहुन्छ। अहिले धेरै जसोले बेरोजगारीकै कारण बेच्नु परे पनि केही बिहेको आशामा बेच्ने गरेका छन्। त्यसैले व्यक्ति स्वयं सचेत बन्न जरुरी छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। विभिन्न स्थानीय तहहरूमा गठन गरिएका न्यायिक समितिको बारेमा अझै पनि धेरै जनताहरू अनभिज्ञ रहेका छन्। यसैबीच आज हामीले विभिन्न स्थानीय तहहरूमा गठन गरिएका न्यायिक समितिले सम्पादन गर्ने कार्यलाई प्रभावकारी बनाउनका लागि कसको भूमिका के रहला भनेर तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
परिमा बस्नेत: नगरपालिकामा न्याय समितिको प्रभावकारी पार्नलाई महिला जागरण पनि हुनु पर्यो अनि समिति पनि त्यसमा जागरुक हुनु पर्यो। अब सबै मिलेर जागरुक एक भएर अगाडि बढ्दाखेरि त्यसमा न्याय समितिमा बढी प्रभावकारी हुन्छ कि। महिला पीडित त कति छन् होइन, त्यसको लागि पनि केही पहल भइदिए, सरकारले केही पनि गरिदिए पार, सबै जागरुक भइदिए पार, केही थोरै बढी भए पनि मान्छेलाई सहयोग मिल्ने थियो। अब ठुला ठुला मान्छेहरूले मुखले मात्रै भनेर अब भाषण दिएर मात्रै त्यो समस्याको समाधान त हुँदैन।
जनकराज शर्मा: न्यायिक समितिको काम प्रभावकारी गर्नको लागि जनचेतना नै प्रमुख कारण हुन्छ। त्यसको लागि जनप्रतिनिधिहरू भएको अवस्था हो अहिले र जनप्रतिनिधिहरू मार्फत नै यसलाई प्रभावकारी बनाउन सकिन्छ। विशेष गरी न्यायिक समितिको अध्यक्ष चाहे उपमेयर हुन्छन् अनि उहाँले आफ्ना मातहतका पदाधिकारीहरूलाई समेत यसको बारेमा प्रचार प्रसार गराउन र यसको प्रभावकारितालाई को भूमिका निर्वाह गर्न चाहिँ संयोजकको नै बढी भूमिका रहन्छ।
देवराज भण्डारी हो। न्याय सम्बन्धी सबै सरोकारको विषय हो। कर्मचारी राजनीति दल सबै मिलेर चाहिँ एकजुट भएर चाहिँ काम गर्नु जरुरी हुन्छ।
किशन सिंह भण्डारी: सबै जनताको सहभागिता गरेर गरिब दलित जनजाति पिछेटेको वर्गहरूलाई समाज समेटेर सबैलाई उपभोक्त गराएर राम्रो तर्क गर्नु भयो त्यसमा अझ राम्रो हुन्थ्यो। पीडित पक्षहरूलाई सिमोटेर त्यसमा अगाडि बढायो भनेपछि त्यो नगरपालिका सुनमा सुगन्ध अझ राम्रो हुने थियो। न्याय समितिले जस्तो अब विवादहरू आएको छ यी विवादहरूलाई सबै समेटेर काम गर्यो भने अझ राम्रो हुन्थ्यो न्याय समितिबाट।
जयसिंह धामी: न्याय समितिले यहाँका हरेक तरका समस्याहरूलाई पहुँच्नु पुगेका व्यक्तिहरू र सर्वदलीय ढङ्गबाट सबैको प्रयासबाट छिटो र छरितो त्यस्ता समस्याहरूलाई समाधान गर्नका निम्ति पहुँच पुगेका र पहुँच नपुगेका व्यक्तिहरूको साझेदारी कार्यक्रमहरूमा सबैलाई इन्भल्भ गराएर छिटोभन्दा छिटो त्यस्ता समस्याहरूको समाधान गर्नका लागि चलायमान समितिको उग्र सहकार्यताको अभियान अगाडि बढाउनु पर्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
आहा, क्या आधुनिक तरिकाको घर, मलाई त साह्रै मन पर्यो।
के तपाई पनि यस्तै घर बनाउन चाहनुहुन्छ?
ल, राम्रो घर बनाउने इच्छा त जसलाई पनि हुन्छ नि, तर यति आधुनिक किसिमका सामानहरू कहाँ पाउँछ?
कहाँ पाउने नि, अब हाम्रै सहर महेन्द्रनगरमा यही वैशाख 19 गतेबाट सञ्चालन हुँदैछ नि पञ्चदेव ट्रेडर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेड। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँ त किचन, बाथरूम एवं घरका लागि आवश्यक पर्ने आधुनिक किसिमका टाइल, मार्बल, चिम्नी, बेसन सेट, धारा लगायतका घरका सम्पूर्ण सामानहरू सुपथ एवं सस्तो मूल्यमा पाइन्छ।
तपाईँ पनि याद राख्नुहोस्,
पञ्चदेव ट्रेडर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेड,
पञ्चदेव चोक फासी पुरानो क्याम्पसको उत्तरपट्टि, सम्पर्क फोन 0995202054।
ल अब नानु पढ, म सुन्छु है।
हस, आऊ आऊ दादा, खाजा खाऊ, ताजा खाजा खाऊ।
हाम्रो नातिनीले कति मजाले पढे कि, बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोराछोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो, साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढाएर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानी चरीको कथा सुन्ने है।
आहा।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
कहिले?
अहिले त नै।
अनि कहिले?
अहिले नै।
अझै सुरसार छैन। अनि कहिले त?
अहिले त नै।
होइन, अनि कहिले त? अहिले त नै।
अनि कहिले हो त?
कहिले हो त अनि?
अहिले त नै।
कति सोध्या होला नि।
आ बुढा, सोध्ने सोध्दै गर्छन्, हाम्रो योजना छँदैछ। लैन,
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पूरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
सूचना सूचना सूचना, तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 गतेबाट खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ, एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी जनज्योति चोक भाँसी कञ्चनपुर, प्रोप्राइटर निर्मला जोशी, सम्पर्क नम्बर 98 48 74 20 44। विश्रामपछि समाचारमा पुनः स्वागत छ। बाँकी खबर, सुदूरपश्चिममा अझै पनि माग अनुसार मासु, अन्डा तथा दुधको उपलब्धता हुन सकेको छैन। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रति व्यक्ति प्रतिवर्ष आवश्यक दुध, मासु र अन्डाको कोटा सुदूरपश्चिम प्रदेशमा अपुग रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ मानव जीवनका लागि प्रत्येक व्यक्तिलाई प्रत्येक वर्ष 91 लिटर दुध, 48 गोटा अन्डा र 14 केजी मासु आवश्यक हुन्छ। प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेश दुध तथा मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको भए पनि अन्डाको आपूर्ति भने निकै कम रहेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा प्रति व्यक्ति प्रतिवर्ष सरदर 81 लिटर दुध, 11.5 किलो मासु र 18 वटा अन्डा आपूर्ति भइरहेको छ। यस प्रदेशमा दुध, मासु र अन्डामा क्रमशः 10 लिटर, 2.5 किलो र 30 गोटा अन्डा अपुगिरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार यस प्रदेशमा अहिले वार्षिक 2,37,000 मेट्रिक टन मेट्रिक टन दूध, मासुको उत्पादन वार्षिक 29,107 मेट्रिक टन र अन्डाको उत्पादन वार्षिक 42,277 गोटा रहेको छ। मन्त्रालयले आगामी 5 वर्षभित्र हालको वार्षिक दूध, मासु, अन्डा र माछाको उत्पादनमा वृद्धि ल्याउने गरी काम गर्ने जनाएको छ। मन्त्रालयले 5 वर्षमा दूध, मासु र अन्डाको उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। मन्त्रालयले प्रदेशलाई आत्मनिर्भर बनाउनका लागि दूधमा 30,486 मेट्रिक टन उत्पादन वृद्धि गरी 5 वर्षमा 2,60,486 मेट्रिक टन मासुमा 5,841 मेट्रिक टन वृद्धि गरी 34,928 मेट्रिक टन र अन्डामा 19,623 गोटा वृद्धि गरी 5 वर्षमा 61,870 गोटा पुर्याउने लक्ष्य लिएको जनाएको छ। त्यस्तै माछाको उत्पादन 2,128 मेट्रिक टनबाट 4,000 मेट्रिक टन पुर्याउने तथा पशुपक्षी क्षेत्रबाट 5 वर्षको अवधिमा थप 1,15,000 प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। यसका लागि मन्त्रालयले पञ्चवर्षीय कार्यनीति तयार गरिरहेको जनाएको छ। मन्त्रालयले तयारी गरिरहेको कार्यनीतिमा पशुपक्षी पालनमा आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक र प्रतिस्पर्धी बनाई अन्य प्रदेशमा निर्यात गर्ने उल्लेख गरिएको छ। मन्त्रालयले असल पशुपालन पद्धति अभ्यास अवलम्बन गरी मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरहरूलाई न्यूनीकरण गर्ने, ज्ञानमा आधारित व्यावसायिक पशुपालन गराउनका लागि कृषकहरूलाई स्वदेश र वैदेशिक तालिमको व्यवस्था र कृषि विषय पढेका युवाहरूलाई पशुपालनमा संलग्न हुन प्रोत्साहन गर्ने, पशुपालन सम्बन्धी कृषकहरूको ज्ञान र क्षमतामा वृद्धि गर्न पशुसेवा तालिम केन्द्रलाई सुदृढ गरी मागमा आधारित तालिमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ। दार्चुलाका बासिन्दाहरूलाई भारतीय बजार आउजाउमा सहजताका लागि महाकाली नदीमा झुलुङ्गे पुल बनाइएको छ, तर भारत सरकारले अनुमति नदिँदा पुल सञ्चालनमा आउन सकेको छैन। यसले गर्दा दार्चुलाको लेकम गाउँपालिकाको लाली क्षेत्रका बासिन्दा ट्युबका भरमा नदी वारपार गर्न बाध्य रहेका छन्। पुल हेर्दै ट्युबबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय महादेव धामीले बताउनुभयो। टाउकोमाथि पुल भए पनि ज्यान जोखिममा रहेर ट्युबबाट महाकाली नदी तर्नु परिरहेको उहाँले बताउनुभयो। मनोमालिका कन्स्ट्रक्सनले 1,32,00,000 रुपियाँ लागतमा पुल निर्माण सम्पन्न गरेको थियो। नेपाल सरकारको तुइन तथा ट्युब विस्थापन कार्यक्रम अन्तर्गत पुल निर्माण गरिएको हो। पुल सञ्चारमा आए लेकमसहित मालिकार्जुन गाउँपालिका क्षेत्रका नागरिकलाई भारत आउजाउ गर्न सजिलो पर्नेछ। पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलीडारले पुल निर्माण सम्पन्न भएको जानकारी स्थानीय प्रशासनलाई 2 महिना अघि दिएको थियो। त्यसअनुसार जिल्ला प्रशासन कार्यालयले 1 महिना अघि भारतको पिथौरागढका जिल्ला अधिकारीलाई पत्रचार गरेको थियो। आफूहरूले पुल सञ्चारका लागि भारतीय पक्षलाई पत्रचार गरिसकेको भए पनि भारतीय प्रशासनले पुलमा आउजाउका लागि अनुमति नदिएको दार्चुलाका प्रमुख जिल्लाधिकारी शङ्कर बहादुर विष्टले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले झुलुङ्गे पुल सञ्चालनका लागि भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यान आकर्षण गराएको बताउनुभयो। महाकालीमा आधा दर्जन स्थानबाट ट्युब तथा तुइनको यात्रा जारी रहेको छ। तुइन विस्थापन कार्यक्रम अन्तर्गत दार्चुलामा 8 झुलुङ्गे पुल निर्माणको योजना स्वीकृत भएको छ, तर भारतले 2 स्थानमा स्वीकृति दिएमा रालीको पुल सञ्चालन हुन सकेको छैन। दैनिक उपभोग्य सामान, व्यापारिक सामग्रीहरू किनमेल, औषधोपचार लगायतका कामका लागि भारतीय बजार जान लालीका स्थानीय ट्युबकै सहारा लिने गर्दछन्। पानीको सतह घटेका बेला सजिलै भए पनि वर्षातमा जोखिम बढ्ने ट्युब चालक दीपक पारेकीले बताउनुभयो। बाजुराको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालसँग जोडिएका छन्। दुर्गम गाउँपालिकाका रूपमा रहेको सो गाउँपालिकाका 5 वडामा सडक सञ्जाल जोडिएको हो। सबै वडामा सडक जोडिएपछि स्थानीयवासीहरू खुसी भएका छन्। कर्णाली करिडोरलाई 0 पोइन्ट मानेर प्रत्येक वडा कार्यालयको केन्द्रसम्म सडक सञ्जाल जोडिएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो। वडा कार्यालयसम्म सडक सञ्जाल जोड्न गाउँपालिकाले हालसम्म 3,77,00,000 रुपियाँ खर्च गरेको छ। सबै वडामा सडक सञ्जाल जोडिने जगन्नाथ जिल्लाको 5 गाउँपालिका पहिलो गाउँपालिका भएको हो। सडक सञ्जालमा जोडिएपछि गाउँसम्म आउजाउ गर्न सहज भएको छ, तर कर्णाली करिडोरको बाटो पूर्ण रूपमा सञ्जालमा नआएकाले यातायात सेवा नियमित गर्न असजिलो भएको अध्यक्ष साईले बताउनुभयो। सडक बाटोमा सवारीका साधनसँगै मोटरसाइकल र खच्चरलाई पनि थप सजिलो भएको वडा नम्बर 3 अध्यक्ष डम्बर बहादुर साईले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले अदालतमा मुद्दा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण यन्त्रहरूमा पर्न गएको लगानीले राज्यलाई गम्भीर क्षति भइरहेको पनि स्पष्ट पार्नुभयो। आज सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले मुलुक नयाँ प्रणालीमा गएकाले पनि विकास निर्माणको कामले अपेक्षा गरेअनुसार गति लिन नसकेको पनि दोहोऱ्याउनुभयो। प्रधानमन्त्री ओलीले विकास निर्माण कामलाई तीव्रता दिन आवश्यक कानुनहरूको संशोधन गर्नुपर्ने पनि बताउनुभयो। उहाँले विकास निर्माणको कामलाई गति दिन पुराना संरचनाहरूमा सुधार गर्न जरुरी रहेको पनि बताउनुभयो। सभामुख कृष्णबहादुर महराले बजेट अधिवेशनका क्रममा संसद अवरुद्ध नहुने विश्वास व्यक्त गर्नुभएको छ। वर्षीय अधिवेशन सुरु हुन एक दिन अघि अर्थात् आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्नका लागि आग्रह पनि गर्नुभयो। सभामुख महराले बजेट अधिवेशनका क्रममा पूर्व न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदनबारे कुरा नउठ्ने पनि विश्वास व्यक्त गर्नुभयो। मधेसवादी दलहरूले लामो समयदेखि पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै आएका छन्। लाल आयोगको प्रतिवेदन माग्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालसँग संवाद भइरहेको जानकारी पनि महराले दिनुभयो। पत्रकारहरूसँग कुराकानी गर्दै महराले संसदमा रचनात्मक आलोचना गर्ने वातावरण बन्न भन्दै कसैबाट अवरोध नहुने अपेक्षा पनि गर्नुभयो। संसदमा रचनात्मक आलोचना गर्ने वातावरण हुने उहाँले बताउनुभयो। अब एउटा खेल खबर। बझाङमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु भएको छ। अघिल्लो वर्षको निरन्तरता स्वरूप यस वर्ष पनि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो। खेल मैदान तथा कबडहाल नभएका कारण जिल्लामा हुने सबै खेलहरू सञ्चालन गर्न निकै चुनौती रहे पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन भएको जिल्ला ब्याडमिन्टन सङ्घ बझाङका सचिव निरन राम जोशीले बताउनुभयो। नयाँ वर्षको अवसर पारी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको हो। खेलमा 11 टिमको सहभागिता रहेको छ। आज भएको पहिलो चरणको खेलमा निरन राम जोशी र प्रदीप विष्टको टिमले केन्द्र विष्ट र चन्द्र सिंहलाई पराजित गरेको छ। त्यस्तै सुरेन्द्र बोहराको टिमलाई पराजित गर्दै डिबी विष्टको टिमले जित हात पारेको छ भने हर्कबम र फगीर बोहराको टिम बीच भएको खेलमा हर्कबमको टिमले जित हात पारेको छ। भरत सिंह र नरेन्द्र खड्काको टिममा नरेन्द्र खड्काको टिमले जित हात पारेको छ भने सुमन विष्ट र सुरेश सुनारको टिम बीच भएको खेलमा सुमन विष्टको टिमले जितेको जिल्ला ब्याडमिन्टन सङ्घ बझाङका सचिव जोशीले बताउनुभयो। खेलमा पहिलो हुने टिमलाई नगद 5,000 सहित प्रमाणपत्र मेडल, दोस्रोलाई नगद 3,000 प्रमाणपत्र र मेडल र तेस्रोलाई नगद 2,000 प्रमाणपत्र सहित मेडल र उत्कृष्ट खेलाडीलाई नगद 1,500 सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। जनप्रतिनिधि भनेको जनताको साझा सम्पत्ति भएकाले सदैव जनताको निगरानीमा बस्नुपर्ने उपप्रधान तथा रक्षा मन्त्री पोखरेलको भनाई। महाकाली सिँचाइ आयोजना अन्तर्गत तेस्रो चरणको मूल नहर निर्माणको काम बजेट अभावले रोकिने अवस्थामा। सुदूरपश्चिममा अझै पनि मागअनुसार मासु, अन्डा तथा दुधको उपलब्धता हुन सकेन। पुल निर्माण भइसक्दा समेत दार्चुलावासी ट्युबबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा। अदालतको स्थगन आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको प्रधानमन्त्रीको भनाइ। बजेट अधिवेशनका क्रममा संसद अवरुद्ध नहुने सभामुखको विश्वास। र बझाङमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु। हस्त, अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 99.5/20/574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन उजाजीलाई धन्यवाद।